بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانگ 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث ذلك متاع الحياة الدنيا والله عنده حسن المآب قل أأنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله والله بصير بالعباد صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیند کرپاشیل اور دیوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियां होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट देखना न भूलें, पता है parstoday.com/hi, जबकि ईमेल एड्रेस है hindi@ws.irib.ir। श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप देश विदेश के समाचार सुनेंगे सबसे पहले, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम फिलिस्तीनी मुद्दा और समाधान, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा कुरानी किस्से। श्रोताओं, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने कहा है कि टकराव का अंत अच्छा नहीं होगा। रूसी राष्ट्रपति ने कहा कि नाटो के विस्तार पर अवश्य प्रतिक्रिया आएगी। अमरीका ने कहा है कि आंतरिक आतंकवाद का डटकर मुकाबला किया जाएगा। दिल्ली के मुख्यमंत्री ने कहा कि देश अपने शहीदों का अपमान बर्दाश्त नहीं करेगा। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने नाटो की कार्रवाइयों और नीतियों की ओर संकेत करते हुए कहा है कि नाटो को जान लेना चाहिए कि टकराव का अंजाम अच्छा नहीं होगा। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने स्पुतनिक न्यूज एजेंसी से बात करते हुए कहा कि वर्तमान समय की घटनाओं की जड़ नाटो का विस्तार और दूसरे देशों की राजनीतिक और सुरक्षा चिंताओं की अनदेखी है। उन्होंने कहा कि तेहरान मॉस्को और कीव के मध्य शांति स्थापित कराने के लिए हर अपने समस्त प्रयासों का प्रयोग करेगा, और इसी संबंध में ईरान रूस और यूक्रेन के मध्य मध्यस्थता का नया प्रयास आरंभ करने के प्रयास में है। विदेश मंत्रालय के प्रवक्ता ने इसी प्रकार ईरान और रूस के संबंधों की ओर संकेत करते हुए कहा कि तेहरान मॉस्को के संबंध स्ट्रेटेजिक हैं और हम इस बात की अनुमति नहीं देंगे कि किसी विषय से इन संबंधों को नुकसान पहुंचे। ज्ञात रहे कि वर्ष 1940 में सामूहिक रक्षा के लक्ष्य से वाशिंगटन में नाटो की बुनियाद रखी गई थी, और इस समय अमेरिका और बहुत से यूरोपीय और गैर यूरोपीय देश नाटो के सदस्य हैं।
पुतिन का कहना है कि नाटो के भौगोलिक विस्तार पर रूस की ओर से अवश्य ही प्रतिक्रिया सामने आएगी। रूस के राष्ट्रपति ने चेतावनी दी है कि नॉर्थ अटलांटिक ट्रीटी ऑर्गेनाइजेशन नाटो के भौगोलिक विस्तार पर मॉस्को की प्रतिक्रिया स्वाभाविक बात है। रूस और चीन की कड़ी चेतावनियों के बावजूद नाटो पूर्वी यूरोप में अपनी सदस्यता बढ़ाने के प्रयास कर रहा है। फिनलैंड और स्वीडन अब नाटो के सदस्य बनना चाहते हैं। व्लादिमीर पुतिन का कहना है कि इन देशों के नाटो में सदस्यता ग्रहण करने पर मॉस्को की प्रतिक्रिया आना जरूरी है। कुछ समय पहले रूस और चीन के राष्ट्रपतियों ने नाटो के विस्तार का विरोध किया था। चीन तथा रूस की ओर से जारी संयुक्त बयान में कहा गया था कि हम नाटो के विस्तार के विरोधी हैं। हमारा मानना है कि शीत युद्ध के दौरान की विचारधारा को अलग रखा जाए, सभी देशों की संप्रभुता का सम्मान किया जाना चाहिए। इसी बीच तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगन का कहना है कि नेटो में स्वीडन और फिनलैंड की सदस्यता को अंकारा कभी भी स्वीकार नहीं करेगा। उन्होंने कहा कि आतंकी संगठनों के बारे में इन देशों में से किसी भी देश का स्टैंड साफ नहीं रहा है। उल्लेखनीय है कि यूक्रेन और रूस की लड़ाई से पहले स्वीडन और फिनलैंड की जनता नेटो में अपने देश की सदस्यता के विरुद्ध थी, किंतु अब इन दोनों देशों के नेता नेटो में अपने देशों की सदस्यता पर बल दे रहे हैं।
रूस का एक सुखोई 25 युद्धक विमान यूक्रेन के आसमान पर उड़ रहा था कि उस पर दो स्टिंगर मिसाइल जाकर लगे, फिर भी वो सुरक्षित अपने ठिकाने पर वापस आ गया। समाचार एजेंसी तास की रिपोर्ट के अनुसार रूस के वरिष्ठ सैनिक अधिकारी ने बताया है कि सोमवार की रात को यूक्रेन में रूस के सुखोई 25 युद्धक विमान के इंजन पर दो स्टिंगर मिसाइल लगी, परंतु युद्धक विमान नहीं गिरा और वो सुरक्षित अपने ठिकाने पर लौट आया। इस रूसी सैनिक अधिकारी ने कहा है कि रूस युद्धक विमान सुखोई 25 पूरी तरह युद्ध के हालात में काम कर रहा है और बहुत ही कम ऊंचाई पर भी बहुत अच्छी तरह काम कर रहा है। पिछले सप्ताह अमेरिकी विदेश मंत्रालय पेंटागन के एक अधिकारी ने भी दावा किया था कि यूक्रेन में युद्ध के आरंभ से अब तक अमेरिका टैंक विरोधी 5,500 मिसाइल और 1,500 युद्धक विमान विरोधी स्टिंगर मिसाइल यूक्रेनी सैनिकों को दे चुका है। रूस ने चेतावनी दी है कि अमेरिका और यूरोप यूक्रेन की जो सैनिक सहायता कर रहे हैं वो यूक्रेन युद्ध की अधिक लंबा खींचने का कारण बन रहा है और इसके अप्रत्याशित परिणाम निकलेंगे।
राष्ट्रसंघ ने चेतावनी दी है कि यूक्रेन युद्ध जारी रहने की स्थिति में 2023 में अनाज के भंडार समाप्त हो सकते हैं। राष्ट्रसंघ का मानना है कि यूक्रेन संकट के कारण विश्व में अनाज के भंडार समाप्त हो जाएंगे। विश्व स्वास्थ्य संगठन के एक अधिकारी के अनुसार यूक्रेन युद्ध के बाद जिस प्रकार से अनाज का संकट आरंभ हुआ है उससे पता चलता है कि यदि यह संकट इसी प्रकार से जारी रहता है तो सन 2023 तक अनाज के भंडार समाप्त हो सकते हैं। उन्होंने कहा कि स्थिति में खाद्यान्न संकट सामने आएगा। राष्ट्रसंघ के इस अधिकारी के अनुसार विश्व पहले से ही कोरोना महामारी और सूखे जैसी समस्या का सामना कर रहा है। यूक्रेन युद्ध के बाद इस देश से निर्यात किए जाने वाला अनाज बाहर नहीं जा पा रहा है। विडंबना यह है कि पश्चिमी देश यूक्रेन की सैन्य सहायता करके यूक्रेन युद्ध को समाप्त कराने के बजाय उसे बढ़ा रहे हैं। अब तक 25 से अधिक देश यूक्रेन को हथियार और सैन्य उपकरण भेज चुके हैं। अमरीका बहुत बड़े पैमाने पर यूक्रेन को हथियार भेज रहा है। रूसी राष्ट्रपति पुतिन ने कहा है कि पश्चिमी देश यूक्रेन को हथियारों की सप्लाई करके इस देश को खून की नदी में ढकेल रहे हैं। अमेरिका सहित पश्चिमी देश यूक्रेन की आर्थिक और सैनिक सहायता करते आ रहे हैं। जब से यूक्रेन युद्ध आरंभ हुआ है तब से पश्चिम ने यूक्रेन के लिए हथियारों की सप्लाई के साथ ही बहुत से लड़ाके भी रवाना किए हैं।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। मिस्र के राष्ट्रपति ने कहा है कि यूक्रेन युद्ध से उनके देश को कई अरब डॉलर की क्षति हुई है। मुस्तफा अल मदयूली ने एक पत्रकार सम्मेलन में कहा है कि हम देख रहे हैं कि यूक्रेन युद्ध के कारण बहुत सी वस्तुओं के मूल्य में वृद्धि हो गई है। उन्होंने कहा कि इस युद्ध से उनके देश को अब तक कम से कम 7 अरब डॉलर का नुकसान हो चुका है। इससे पहले मिस्र की ओर से कहा गया था कि यूक्रेन युद्ध के कारण मिस्र की अर्थव्यवस्था को होने वाले नुकसान को लेकर अंतर्राष्ट्रीय मुद्रा कोष के साथ बैठक हुई है। ज्ञात रहे कि मिस्र विश्व में गेहूं आयात करने वाला बहुत बड़ा देश है। मिस्र की आवश्यकता का लगभग 80% गेहूं यूक्रेन और रूस से आया करता था। रूस और यूक्रेन के बीच युद्ध आरंभ होने के कारण मिस्र में गेहूं के साथ ही आटे और अन्य आवश्यक वस्तुओं के मूल्य में वृद्धि हो गई है, जिससे जनता काफी आक्रोश है।
धूल भरी आंधी ने कई देशों को प्रभावित किया और हजारों लोगों की जिंदगी के लिए खतरा पैदा कर दिया। इराक में आने वाली धूल भरी आंधी के कारण हजारों लोगों को सांस लेने में परेशानी होने लगी, जिसके कारण कम से कम 4,000 लोगों को विभिन्न अस्पतालों में एडमिट कराया गया। इराक के स्वास्थ्य मंत्रालय के प्रवक्ता सैफ अलबदर ने मंगलवार को बताया कि धूल भरी आंधी के कारण बहुत से लोगों को सांस लेने में दिक्कत होने लगी थी। इराक की राजधानी बगदाद सहित वहां के 7 प्रांतों में आंधी के कारण छुट्टी का ऐलान कर दिया गया है।
व्हाइट हाउस का दावा है कि आंतरिक आतंकवाद का डटकर मुकाबला किया जाएगा। अमेरिकी राष्ट्रपति भवन के प्रवक्ता ने दावा किया है कि संयुक्त राज्य अमेरिका में आतंकवाद का मुकाबला करके जातिवादी हिंसा को रोका जाएगा। अमेरिका में हालिया दिनों के दौरान अफ्रीकी मूल के लोगों के विरुद्ध की जाने वाली हिंसक कार्रवाई पर आम जनमत के विचारों पर प्रतिक्रिया देते हुए उन्होंने कहा कि इस हमले पर राष्ट्रपति जो बाइडेन ने कड़ी प्रतिक्रिया दी है।
दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने मंगलवार को कर्नाटक में स्कूल की किताब से भगत सिंह पर आधारित एक पाठ को हटाने को लेकर दक्षिणी राज्य की भाजपा सरकार की नीति पर हमला बोला। उन्होंने कहा कि यह कदम महान स्वतंत्रता सेनानी की शहादत का अपमान है और कर्नाटक सरकार को यह निर्णय वापस लेना चाहिए। कर्नाटक स्कूल की एक किताब से भगत सिंह पर आधारित एक पाठ को हटाने को लेकर दिल्ली सीएम अरविंद केजरीवाल ने भाजपा सरकार पर हमला बोला। उन्होंने ट्वीट किया, शहीदों का अपमान क्यों करती है भाजपा। आम आदमी पार्टी के राष्ट्रीय संयोजक केजरीवाल ने ट्वीट किया कि देश अपने शहीदों का इस तरह से अपमान बर्दाश्त नहीं करेगा। उन्होंने भाजपा से सवाल किया कि उसके लोग भगत सिंह से इतनी नफरत क्यों करते हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिज़वी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं, यूक्रेन युद्ध से किसे फायदा हो रहा है, नेटो के विस्तार की आड़ में अमेरिका अपनी सैन्य शक्ति को बढ़ाने का प्रयास कर रहा है, और भारत नियंत्रित जम्मू कश्मीर में कश्मीरी पंडितों के समर्थन में उतरे कश्मीरी नेता। तो सबसे पहले यूक्रेन युद्ध से कौन हो रहा है मालामाल और कौन हो रहा है कंगाल? यूक्रेन युद्ध कुछ लोगों के लिए फायदे का सौदा बन रहा है, जबकि कुछ लोगों के लिए ये युद्ध बहुत ही घातक साबित हो रहा है। अब यहाँ पर ये सवाल पैदा हो रहा है कि यूक्रेन युद्ध से कौन मालामाल हो रहा है और कौन कंगाल हो रहा है। IRIB के लिए कामरान नजफजादे की रिपोर्ट, साथी रविश जैदी की जबानी।
युद्ध केवल एक दूसरे पर गोलियां और बम बरसाने का नाम नहीं है। रूस और यूक्रेन के बीच जारी जंग इस समय दुनिया के 50 देशों को बुरी तरह प्रभावित कर रही है। एक ओर संयुक्त राष्ट्र संघ का कहना है कि यूक्रेन की 30% कृषि भूमि पर युद्ध के कारण खेती नहीं हो पा रही है, वहीं लाखों टन अनाज यूक्रेन की बंदरगाहों पर निर्यात के लिए तैयार हैं, लेकिन वो एक्सपोर्ट नहीं हो पा रहे हैं। दुनिया भर के आर्थिक क्षेत्र की निगरानी करने वाली संस्था की प्रमुख डॉन हॉलैंड इस बारे में कहती हैं,
General, our view would be that...
मेरा मानना है कि दुनिया में कहीं भी जब भी युद्ध की स्थिति पैदा होती है, वो कभी भी दुनिया के आर्थिक क्षेत्र के लिए लाभदायक नहीं हो सकती है।
Not necessarily beneficial for the global economy as a whole.
विशेषकर अगर युद्ध का संकट यूक्रेन जैसे अनाज निर्यातक देश में हो, जो दुनिया में गेहूं, मकई और तेल का महत्वपूर्ण निर्यातक देश है। वहीं सवाल ये उठता है कि रूस की क्या स्थिति है। रिपोर्टों की माने तो रूस के कृषि उत्पादों के निर्यात में वृद्धि हुई है। आटे और गोश्त का वो एक बड़ा उत्पादक देश है, जबकि अनाज की कीमतें रूस में सस्ती हैं। यहाँ तक कि ये भविष्यवाणी की जा रही है कि अगले साल रूस अनाज के उत्पादक में नया रिकॉर्ड स्थापित करेगा। रूस और यूक्रेन दुनिया के एक तिहाई गेहूं का निर्यात करते हैं। इन दोनों देशों को दुनिया की रोटी की डलिया कहा जाता है। इस बीच संयुक्त राष्ट्र संघ के महासचिव एंटोनियो गुटेरेस का कहना है कि यूक्रेन संकट विश्व अर्थव्यवस्था पर डेमोकल्स की तलवार की तरह है। न्यूयॉर्क स्थित संयुक्त राष्ट्र संघ कार्यालय से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
नेटो के विस्तार की आड़ में अमेरिका अपनी शक्ति लगातार बढ़ाने का प्रयास कर रहा है। कई यूरोपीय देशों के नेटो में शामिल होने के बाद ये अटकलें जाहिर की जा रही हैं कि अमेरिका लगातार अपनी सैन्य ताकत बढ़ाने का प्रयास कर रहा है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी कायम रिजवी।
नेटो के विस्तार की आड़ में अमेरिका अपनी सैन्य शक्ति को बढ़ाने के प्रयास कर रहा है। आजकल जब यूक्रेन द्वारा नेटो की सदस्यता के मुद्दे को लेकर एक वैश्विक संकट आरंभ हो चुका है, ब्रिटेन ने विश्वव्यापी नेटो के गठन की बात कह दी है। नेटो के सदस्यों की गैर आधिकारिक बैठक में ब्रिटेन की विदेश मंत्री लिज ट्रस ने कहा है कि नेटो की खुले दरवाजे की नीति को आगे बढ़ाया जाए। उन्होंने कहा कि संगठन में फिनलैंड और स्वीडन की सदस्यता से यूरोप में सुरक्षा बहुत मजबूत होगी। ब्रिटेन की विदेश मंत्री के अनुसार इसके बावजूद वर्तमान हालात में हमें बहुत ही सावधान रहने की जरूरत है। ब्रिटेन ऐसी स्थिति में नेटो के विस्तार की मांग कर रहा है कि जब रूस और चीन पहले से ही इसका खुलकर विरोध कर चुके हैं। उनका ये मानना है कि इससे विश्व की सुरक्षा कमजोर होगी। सभी की सुरक्षा के लक्ष्य से सन 1940 में वॉशिंगटन DC में नेटो का गठन किया गया था। इसके सदस्य देशों ने यह तय किया था कि नेटो के किसी भी सदस्य पर हमला पूरे संगठन पर हमले के अर्थ में होगा और इसका हम मिलकर मुकाबला करेंगे। वास्तव में नेटो एक प्रकार से अमरीकी हितों की सुरक्षा के हथकंडे में अब बदल चुका है। नेटो ने अब पूर्वी यूरोप की ओर विस्तार को अपनी रणनीति में शामिल कर लिया है। टीकाकारों के अनुसार इस प्रकार से वो क्षेत्र में अपना प्रभाव अधिक बढ़ाना चाहता है। इसी संदर्भ में पोलैंड, हंगरी और चेक गणराज्य ने नेटो की सदस्यता हासिल की। ये एक वास्तविकता है कि हालिया कुछ दशकों के दौरान नेटो यूरोप और अमेरिका के सैन्य बाजू के रूप में परिवर्तित हो चुका है। वर्तमान समय में वो पश्चिम, विशेषकर अमेरिका की विस्तारवादी नीतियों की पूर्ति के परिप्रेक्ष्य में काम कर रहा है। अब ऐसा लगने लगा है कि केवल पूर्वी यूरोप की ओर नेटो का विस्तार पर्याप्त नहीं रहा है, इसीलिए अब इसके वैश्विक फैलाव के बारे में बातें की जाने लगी हैं। ऐसा लगता है कि नेटो के यूरोपीय सदस्य इस प्रयास में हैं कि अमेरिका के साथ मिलकर रूस के खतरे को बढ़ा चढ़ाकर पेश किया जाए, ताकि नेटो के वैश्विक विस्तार की भूमिका प्रशस्त हो सके। नेटो के महासचिव पहले ही ये बात कह चुके हैं कि नॉर्थ अटलांटिक ट्रीटी ऑर्गेनाइजेशन अर्थात नेटो ने कभी भी ये वचन नहीं दिया है कि उसका विस्तार नहीं होगा। वर्तमान परिस्थितियों को देखते हुए ऐसा लगता है कि यूरोप के साथ सहयोग करते हुए अमरीकी अधिकारियों ने नेटो के वैश्विक विस्तार का फैसला कर ही लिया है। ये वो परियोजना है जिसे पूरा करके विश्व में अमेरिका की सैन्य शक्ति में अभूतपूर्व वृद्धि हो जाएगी। हालांकि ये बात भी उल्लेखनीय है कि क्या विश्व के अन्य देश इस अमेरिकी फार्मूले का समर्थन करेंगे।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
بھارت نینترت کشمیر میں کشمیری پنڈتوں کے خلاف ہونے والے حملوں کی نندہ کرتے ہوئے کشمیری نیتاؤں نے کہا ہے کہ یہ کشمیر کے ماحول کو خراب کرنے کا پریاس ہو رہا ہے، جہاں ایک طرف کشمیری نیتاؤں کو پیڑت کشمیری پریوار سے ملنے کی اجازت نہیں دی گئی، وہیں بھاجپا کے نیتا کشمیری پیڑت پریوار سے مل کر آئے۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن۔
بھارت پرشاست جموں کشمیر میں بھارت سمرتھک دلوں کے سب سے بڑے گڑبندھن گپکار الائنس نے کہا ہے کہ جو گھٹنائیں گھٹی ہیں اگرچہ وہ نندنیہ ہے، پرنتو اس پر جو راجنیتی کی جا رہی ہے اس کے گمبھیر پرینام نکلیں گے۔ محبوبہ مفتی اور ڈاکٹر فاروق عبداللہ نے الگ الگ وکتوی میں کہا ہے کہ پنڈت کمیونٹی سے وابستہ لوگوں کو ہتاحت کرنا بالکل صحیح نہیں ہے، اور جس طرح سے اس کمیونٹی کو ٹارگٹ کیا جا رہا ہے اور ان کی ہتیاؤں کے بعد جو راجنیتی کی جا رہی ہے وہ بھی صحیح نہیں ہے۔ انہوں نے کہا کہ ہم اپنے جموں کشمیر کے واسی کھو رہے ہیں، ضرورت اس بات کی ہے کہ ہنسک گھٹناؤں کو روکا جائے۔ ڈاکٹر فاروق عبداللہ اور محبوبہ مفتی نے کہا کہ پچھلے 3 ورشوں سے لگاتار یہ دعویٰ کیا جا رہا ہے کہ جموں کشمیر میں استھتی سامانیہ ہو گئی ہے، پرنتو زمینی استر پر ایسا کچھ نہیں ہے۔ انہوں نے کہا کہ ضرورت اس بات کی ہے کہ جموں کشمیر کے لوگوں کے دل جیتے جائے اور یہاں پر جو ہندو مسلم سکھ بھائی چارہ تھا اس کو قائم کیا جائے۔ انہوں نے کہا کہ ہم نے بار بار لوگوں سے یہ بھنتی کی ہے کہ وہ اپنے بھائی چارے کو قائم رکھیں۔ اس بیچ جموں کشمیر پرشاسن نے محبوبہ مفتی کو دکشنی کشمیر جانے کی انومتی نہیں دی۔ یہاں یہ بات الیکھنی ہے کہ انہوں نے پنڈت کمیونٹی کے ساتھ ایکتا پردان کرنے کے لیے وہاں جانے کا ایک پروگرام رکھا تھا، پرنتو پولیس نے انہیں اپنے نواس میں نظر بند کر دیا۔ اس بیچ جموں کشمیر بی جے پی کے ادھیکش رویندر رانا نے آج دکشنی کشمیر کے اس ایس پی او یعنی اسپیشل پولیس آفیسر کے گھر جا کر ان کے سگے سمبندیوں کے ساتھ ایکتا پردان کی، جسے کتھت روپ سے الگاوادی چھاپا ماروں نے ہتاحت کیا تھا۔ رویندر رانا نے اس اوسر پر پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
ہمارا ہمسایہ ملک ہے، یہ نہیں چاہتا کہ کشمیر کے لوگ سکھ کی سانس لیں، یہاں کے بچے خوشحالی کی زندگی جیئیں۔ کچھ ایسے لوگ ہیں، کچھ ایسی طاقتیں ہیں جو چاہتے ہیں کہ کشمیر میں خون ہی بہتا رہے۔ وہ ان لوگوں کی یہ سازشیں ہیں جو امن کے دشمن ہیں، جو انسانیت کے دشمن ہیں، جو امن کے اور انسانیت کے قاتل ہیں، یہ ان لوگوں کی سازش ہے۔
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم برابر جاری ہے۔ اتری کشمیر میں ایک بار پھر بھارتی سرکشا بلوں نے کہا ہے کہ آگیات بندوق دھاریوں نے ایک ویکتی کو اپہرن کرنے کے بعد ہتھیار کر دیا۔ ہتیا کے کارن کا ترنت کچھ پتا نہیں چل سکا، پرنتو پولیس کا کہنا ہے کہ جو بھی ہتیائیں ہو رہی ہے وہ الگاوادی چھاپا مار اس لیے کر رہے ہیں تاکہ جموں کشمیر میں شانتی میں بادا ڈالا جا سکے اور یہاں کے شانتی پورک واتاورن کو تباہ کیا جا سکے۔ پرشاسن نے کہا کہ ان کے ہر ڈیزائن کو ناکام بنایا جائے گا۔ سپتے محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ دوستو، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کاریکرم قرآنی قصے، کنتو اس سے پہلے پرستوت ہے کاریکرم فلسطینی مدعا اور سمادھان۔
فلسطینی مدعا اور سمادھان۔
پریہ شروتاگن، ساپتاہک کاریکرم فلسطینی مدعا اور سمادھان کی کنی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں سواتی اور محمد مہندی کا سلام سویکار کریں۔
شروتاؤ، جیسا کہ آپ کو گیات ہے کہ 70 سال سے ادھک سمے سے اسرائیل نے فلسطینیوں کے خلاف اتیاچار کا بازار گرم کر رکھا ہے، اور روچک بات یہ ہے کہ سب کچھ امریکہ اور اس کی ہاں میں ہاں ملانے والی جانکاری اور اس کے سمرتھن سے ہو رہا ہے۔ دوسرے شبدوں میں یہ زانوی شاسن کے پرتی امریکہ، یورپ اور پشچمی و چھیتر کے کچھ دیشوں کے سمرتھن کا نتیجہ ہے، جس کی وجہ سے 70 ورشوں سے ادھک سمے سے فلسطینیوں پر اتیاچار جاری ہیں، اور ان ورشوں کے دوران شاید ہی کوئی ایسا مہینہ گزرا ہو جس میں کوئی فلسطینی شہید و گھائل نہ ہوا ہو۔ اسرائیل فلسطینیوں کے حق میں جو اپرادھ و اتیاچار کر رہا ہے وہ مانواधिकारوں کی رکشا کا راگ الاپنے والے دیشوں و سنگٹھنوں کو دکھائی نہیں پا رہا ہے۔
فلسطینی سمسیا کے سمادھان کے لیے ایران نے جو سجھاؤ دیا ہے وہ فلسطین میں جنم سنگرہ کرائے جانے پر آدھارت ہے، یعنی فلسطین سنکٹ کے سمادھان کے لیے وہاں کے مول نواسیوں میں جنم سنگرہ کا کرایا جانا۔ ایران میں جو سجھاؤ دیا ہے اس کے انوسار فلسطین کے مول نواسیوں کے مدھیے جنمت سنگرہ کا کرایا جانا چاہیے، یعنی اس سجھاؤ میں وہ یہودی و زائونی شامل نہیں ہے جنہیں دوسری جگہوں دیشوں و شیتروں سے لا کر اویدھ ادھیکرت فلسطین میں بسا دیا گیا ہے۔ ایران کا یہ سجھاؤ جہاں ڈیموکریٹک ہے وہیں انتراشٹری قانونوں کے انوسار بھی ہے۔ زبان سے بہت سے یورپی و پشچیمی حلقے ایران کے اس سجھاؤ کا سمرتھن کرتے ہیں، پرنتو جب عمل کی بات آتی ہے تو وہ بھی اس کا ورودھ کرتے ہیں، کیونکہ اگر عملی طور پر وہ بھی ایرانی پرستاو کا سمرتھن کریں اور اویدھ ادھیکرت فلسطین میں جنم سنگرہ ہو جائے تو اتیوادی اور نسل وادی سرکار کا انت ہو جائے گا، پرنتو امریکہ اور زائونی شاسن کے سمرتھک دیش کبھی بھی فلسطین میں جنم سنگرہ کرائے جانے کا سمرتھن نہیں کریں گے۔
ابھی کچھ سال پہلے امریکہ کے پورو راشٹرپتی ڈونالڈ ٹرمپ نے فلسطین سمسیا کے سمادھان کے لیے سینچری ڈیل نام کی یوجنا پیش کی ہے۔ یہ ڈیل فلسطین سمسیا کا سمادھان نہیں ہے بلکہ یہ فلسطینیوں کو چپ کرانے والی یوجنا ہے۔ اس ڈیل سے فلسطین سمسیا کا سمادھان نہیں ہوگا۔ اس ڈیل کا مطلب فلسطین سمسیا کی آگ بجھانا نہیں ہے بلکہ 70 سے جل رہی آگ پر خاک ڈال دینا ہے۔
امریکہ کے راشٹرپتی ڈونلڈ ٹرمپ نے فلسطین سمسیا کے سمادھان کے لیے جو سینچری ڈیل یوجنا پیش کی ہے اس کا آدھار انیائے، اتیاچار اور اسرائیل کا پورن سمرتھن ہے۔ دوسرے شبدوں میں ٹرمپ نے اس یوجنا میں انہی باتوں کا سجھاؤ دیا ہے جو اسرائیل کے درشٹیگت ہے۔ واسطے میں اسرائیلی اچھاؤں اور پرستاووں کو ٹرمپ کی سینچری ڈیل کا نام دیا گیا ہے۔ سینچری ڈیل میں سب کچھ اسی چیز کا سجھاؤ و پرستاو دیا گیا ہے جو اتیوادی زائونی چاہتے ہیں۔ اس ڈیل میں کوئی ایسی چیز نہیں ہے جس سے زائونی شاسن سہمت نہ ہو۔
اس ڈیل میں 22 انوچھید ہیں۔ اس کے ایک انوچھید میں کہا گیا ہے کہ جن فلسطینیوں کو اسرائیل نے نکال دیا ہے انہیں سودیش اور اپنی ماتربھومی میں واپسی کا ادھیکار نہیں ہے۔ زائونی شاسن آرمب سے اس بات پر بل دیتا رہا ہے کہ جن 40 فلسطینیوں کو اس نے نکالا ہے انہیں دوبارہ فلسطین واپس آنے کا ادھیکار نہیں ہے۔ سینچری ڈیل میں اس سے سمبندھت جو پرستاو ہیں وہ نہ کیول مانوتا کے خلاف ہیں بلکہ انتراشٹریہ قانونوں کے خلاف بھی ہیں۔ کسی کو بھی کسی انسان کو اس کی ماتربھومی سے نکلنے کا ادھیکار نہیں ہے۔ جو بھی ایسا کرتا ہے وہ مانوتا کے خلاف کام کرتا ہے اور ساتھ ہی یہ عمل انتراشٹریہ قانونوں کے خلاف بھی ہے۔ اگر کوئی کسی کو اس کی ماتربھومی سے نکالتا ہے تو ایسے انسان کی برتنا و نندا کی جانی چاہیے، پر آج تک مانواधिकारوں کی رکشا کا دم بھرنے والے کسی بھی دیش سنستھا و سنگٹھن نے اتی گھنکاری اسرائیل کی بھرتنا نہیں کی۔ جو دیش مانواधिकारوں کی رکشا کا دم بھرتے ہیں کیا ان کی چپی اسرائیل کا سمرتھن نہیں ہے؟ کیا اس چپی سے اسرائیل کا دوسساہس نہیں بڑھا ہے؟ کیا مانواधिकारوں کے سمرتھن کا راگ الاپنے والے دیشوں کی ارتھپورن چپی اسرائیل کا سمرتھن نہیں ہے؟ یہ دیش سنگٹھن و سنستھائیں فلسطینیوں پر ہونے والے اتیاچاروں کے خلاف کیوں نہیں بولتے؟ کیا فلسطینی انسان نہیں ہیں؟ کیا کیول زائونی اور یہودی انسان ہیں؟ اسرائیل نے بل پوروک جن 40 سے ادھک فلسطینیوں کو ان کی ماتربھومی سے نکالا ہے ان کے مکانوں اور زمینوں کو زائونیوں کو دے دیا ہے۔ کسی کی سمپتی کو چھین کر دوسروں کو دے دینا مانواधिकारوں کی رکشا کے کس خاتے میں آتا ہے؟ مانواधिकारوں کی رکشا کا دم بھرنے والے اسرائیل کے اس اپرادھ و انیائے پر کیوں مون دھارن کیے ہوئے ہیں؟ اسرائیل نے جن 40 فلسطینیوں کو ان کی ماتربھومی سے نکالا ہے اب تک کسی نے سوچا نہیں کہ وہ دوسرے دیشوں میں کیسے جیون ویتیت کر رہی ہیں۔
अमेरिका ने फिलिस्तीन समस्या के समाधान के लिए सेंचुरी डील का जो सुझाव दिया है उसमें पूरी तरह इस मामले की न केवल अनदेखी कर दी गई बल्कि यह कहा गया कि शरणार्थी फिलिस्तीनियों को स्वदेश वापसी का अधिकार नहीं है। क्या इस प्रस्ताव का आधार न्याय है? जिस प्रस्ताव का आधार न्याय न हो उससे कभी भी शांति स्थापित नहीं हो सकती। सेंचुरी डील इस वास्तविकता को बयान करती है कि अमेरिका मानवाधिकारों की रक्षा का जो राग अलापता है उसमें कितनी सच्चाई है। फिलिस्तीन संकट के समाधान के लिए अमेरिका एक मध्यस्थ की नहीं बल्कि एक पक्ष की भूमिका निभा रहा है। अमेरिका वही कहता है और करता है जो इसराइल चाहता है। बैतुल मुकद्दस और सीरिया की गोलान हाइट्स के बारे में अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के क्रियाकलापों को इसी परिप्रेक्ष्य में देखा जा सकता है। इसराइल बार बार कहता रहा है कि बैतुल मुकद्दस उसकी राजधानी है। ट्रंप ने अमेरिकी दूतावास को तेल अवीव से कुछ स्थानांतरित करके इसराइल की विस्तारवादी नीति में उसकी मदद की।
दोस्तों, अमेरिका जो डेमोक्रेसी और लोकतंत्र का पाठ देता फिरता है उसका ये काम किस अंतर्राष्ट्रीय कानून के मुताबिक है? अमेरिका के इस गैर कानूनी कृत्य का संयुक्त राष्ट्र संघ ने आज तक समर्थन नहीं किया है। इसी तरह अमेरिका ने सीरिया के गोलान हाइट्स को इसराइल का भाग कहा है। उसके इस गैर कानूनी प्रयास की भी राष्ट्र संघ ने पुष्टि नहीं की है। यही नहीं, इसराइल ने फिलिस्तीनियों की जिन भूमियों पर अवैध रूप से कब्जा कर रखा है उस पर वो जिन कॉलोनियों का निर्माण करता है राष्ट्र संघ उसे भी गैर कानूनी कहता और उसके बंद किए जाने की मांग करता है। परंतु इसराइल राष्ट्र संघ के कानूनों और उसकी मांगों की उपेक्षा करते हुए जानवी कॉलोनियों का निर्माण जारी रखे हुए, क्योंकि उसे अमेरिका और कुछ पश्चिमी व यूरोपीय देशों का अर्थपूर्ण व खुला समर्थन प्राप्त है। अमेरिका ने फिलिस्तीन समस्या के समाधान के लिए जो सेंचुरी डील योजना पेश की है उसके अनुसार जॉर्डन नदी के पश्चिमी किनारे के क्षेत्रों व भागों का इसराइल में विलय होना चाहिए। ये वो चीज है जिसका कई देशों व नेताओं ने विरोध किया है।
फिलिस्तीन इस्लामी जगत का दिल है और जब तक दिल में सुकून नहीं होगा तब तक इस्लामी जगत में शांति स्थापित नहीं होगी। शायद यही वजह थी कि ईरान की इस्लामी व्यवस्था के संस्थापक स्वर्गीय इमाम खुमैनी ने पवित्र रमजान महीने के अंतिम शुक्रवार को विश्व कुद्स दिवस के रूप में मनाए जाने की घोषणा की थी ताकि फिलिस्तीन मामले को भुला न दिया जाए और वह अंतर्राष्ट्रीय मुद्दा बन जाए। और यही वजह है कि प्रतिवर्ष रमजान महीने के अंतिम शुक्रवार को पूरी दुनिया में फिलिस्तीन और मस्जिदुल अक्सा की आजादी के समर्थन में रैलियां निकाली जाती है और इन रैलियों ने न केवल मुसलमान बल्कि गैर मुसलमान भी भाग लेते हैं।
गैर मुसलमानों का इन रैलियों में भाग लेना इस बात का सूचक है कि फिलिस्तीन मुसलमानों का नहीं बल्कि मानवता का मुद्दा व मामला है। रोचक बात यह है कि बहुत से यहूदी भी ज़ायोनिस्ट शासन के विरोधी हैं। वे इसराइल की दमनकारी कार्रवाइयों के विरोधी हैं। जो ज़ायोनिस्ट फिलिस्तीनियों का दमन कर रहे हैं वे अपने आप को समस्त इंसानों से श्रेष्ठ समझते हैं, जबकि महान ईश्वर कहता है कि समस्त इंसान बराबर हैं। किसी को किसी पर कोई वरीयता हासिल नहीं है मगर तकवा के माध्यम से। जिस इंसान का तकवा अधिक होगा वो महान व सर्वसमर्थ ईश्वर की नज़र में श्रेष्ठ होगा, चाहे वो छोटा हो या बड़ा, धनी हो या निर्धन, काला हो या गोरा।
इस्लामी गणतंत्र ईरान ने फिलिस्तीन समस्या के समाधान के लिए जनमत संग्रह कराए जाने पर आधारित जो सुझाव दिया है कोई भी देश इस सुझाव का विरोध नहीं कर सकता, क्योंकि ईरान ने जो सुझाव दिया है उसके विरोध का अर्थ डेमोक्रेसी के सिद्धांत का विरोध है। सवाल यह है कि जब ईरान के सुझाव का आधार डेमोक्रेसी है तो इसे व्यावहारिक क्यों नहीं किया जा रहा, उसका जवाब पश्चिम का दोहरा मापदंड है। अगर कोई देश अमेरिका और उसकी हां में हां मिलाने वालों की नीतियों का अनुसरण करता है तो वो वहां न मानवाधिकार का हनन होता है और न ही वहां डेमोक्रेसी की बात की जाती है। सऊदी अरब, संयुक्त अरब इमारात और बहरन जैसी तानाशाही सरकारों को पश्चिम का जो समर्थन हासिल है उसे इसी परिप्रेक्ष्य में देखा जा सकता है।
सऊदी अरब में डेमोक्रेसी और लोकतंत्र नाम की कोई चीज नहीं है। सुरक्षा परिषद की अनुमति के बिना 26 मार्च 2015 से यमन की निर्दोष जनता पर उसने हमला आरंभ कर रखा है जो अब तक जारी है। उसके इन हमलों में दसियों हजार यमनी अपनी जान से हाथ धो चुके हैं। सऊदी अरब के पारसिक हमलों में जो यमनी मारे गए हैं उसमें ध्यान योग्य संख्या बच्चों और महिलाओं की है। अमेरिका और पश्चिम मानवाधिकारों की रक्षा का राब आलापते हैं, परंतु यमनी बच्चों और महिलाओं की हत्या पर वे अर्थपूर्ण मौन धारण क्यों किए हुए हैं? क्यों ये देश सऊदी अरब द्वारा महिलाओं और बच्चों की हत्या की भर्त्सना तक नहीं करती? सऊदी अरब ने इसी प्रकार वर्षों से यमन का कड़ा हवाई, जमीनी और समुद्री परिवेष्टन कर रखा है, जिसके कारण यमनी लोगों को विभिन्न प्रकार की समस्याओं का सामना है। इलाज न होने के कारण हजारों यमनी बच्चे और गैर बच्चे मौत के मुंह में जा चुके हैं। दसियों हजार यमनी बेघर हो चुके हैं। दसियों हजार यमनी कुपोषण का शिकार है। सारांश ये कि यमन में जो मानव त्रासदी अस्तित्व में आई है उसका जिम्मेदार सऊदी अरब और डेमोक्रेसी का मूल मंत्र सिखाने वाले देश हैं।
बहरहाल फिलिस्तीन समस्या के समाधान के लिए ईरान का जो तार्किक और न्याय पर आधारित सुझाव है पश्चिम की दोहरी नीतियों के कारण उस पर अमल नहीं किया जा रहा। तो दोस्तों आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। कुरान किस्से।
श्रोतागण, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर है। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार करें। श्रोताओं, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान की सूरे इसरा की आयत नंबर 60 कब नाजिल हुई थी।
एक रात को पैगंबर इस्लाम ने स्वप्न में देखा कि मिंबर पर बंतर चढ़ उतर रहे हैं। ये सपना देखने के बाद पैगंबर इस्लाम बहुत परेशान हुए कि क्या बात है। उसके बाद महान व सर्वसमर्थ ईश्वर के करीबी फरिश्ते हजरत जिब्राइल नाजिल हुए और पैगंबर इस्लाम ने रात में जो सपना देखा था उसकी व्याख्या उन्होंने इस प्रकार की। बनी उमैया बनी हाशिम पर हावी हो जाएगी और वो आपके मिंबर से ऊपर जाएगी। बनी उमैया शजरे मलूना यानी दुष्ट वंश है। बनी उमैया भी अब्द मनाफ बिन कसा की नस्ल से है।
عبد مناف بن قصا قریش قبیلے کے پرتشٹھت گڑمانی اور پوتر مکہ کی جانی مانی ہستی تھے۔ ایک سمے تھا جب کعبے کی دیکھ بھال ان کی ذمہ داری تھی۔
البتہ اس خاندان کے بارے میں دو روایتیں ہیں۔ پہلی روایت کے آدھار پر حضرت ہاشم کے بھائی عبد الشمس تھے اور امیہ عبد الشمس کا رومی داس تھا۔ جب حضرت عبد الشمس نے اپنے رومی غلام کے اندر تیزی اور چالاکی دیکھی تو اسے آزاد کر دیا اور اسے اپنا منہ بولا بیٹا کہا، یہاں تک کہ پوتر نگر مکہ کے لوگ اسے عبد الشمس کا بیٹا کہتے تھے۔ کنتو دوسری روایت کے انوسار امیہ عبد الشمس کا واستوک بیٹا تھا۔ اس روایت کے انوسار ہاشم اور عبد الشمس دونوں جڑوا بھائی تھے اور جنم کے سمے حضرت ہاشم کی انگلی ان کے بھائی عبد الشمس کے ماتھے سے چپکی ہوئی تھی۔ مجبور ہو کر تلوار کی تیز دھار سے ان دونوں کو ایک دوسرے سے الگ کیا گیا۔ اس کارے سے دونوں کے شریر سے بہت ادھک خون زمین پر بہا۔ اربوں نے اس درشی کو دیکھ کر کہا کہ دونوں کے مدھے بہت خون خرابہ ہوگا۔ واسطے میں ہوا بھی ایسا۔ بنی ہاشم اور امیہ کی سنتان کے بیچ ہمیشہ وواد اور لڑائی رہی ہے، دونوں طرف سے بہت خون بہا ہے۔
کچھ اتہاس کار پہلی روایت کو صحیح مانتے ہیں اور ان کا کہنا ہے کہ ادھکانش سمبھاونا یہی ہے کہ امیہ رومی غلام تھا جس نے اپنی چالاکی کی وجہ سے داستا سے سوئم کو مکتی دلا لی، کیونکہ اسلام سے پہلے اگیانتا کے کال میں منہ بولے بیٹے کا عربوں میں بہت پرچلن تھا۔ کچھ عرب بچوں کا چین اپنے بیٹے کے روپ میں کرتے تھے اور انہیں اپنا یا اپنی بہن کا بیٹا کہتے تھے اور اسے بھی وہ سمست ادھیکار دیتے تھے جو اصلی بیٹے کے ہوتے تھے، یعنی جب باپ مر جاتا تھا تو اسے بھی وراثت میں حصہ ملتا تھا اور اگر بیٹی ہوتی تھی تو اس کے ساتھ وواہ حرام ہوتا تھا۔
ایشوری دھرم اسلام نے اس غلط پرمپرا کا ورودھ اور اس کا مقابلہ کیا، یہاں تک کہ زید بن حارث پیغمبر اسلام کا منہ بولا بیٹا تھا، جب اس نے اپنی پتنی کو طلاق دے دیا تو پیغمبر اسلام نے اس سے نکاح کر لیا۔ اس آدھار پر چونکہ عربوں میں منہ بولے بیٹے کا چلن تھا اس لیے ہر بیٹا اصلی بیٹا نہیں ہوتا تھا۔
روچک بات یہ ہے کہ ورشوں بعد حضرت علی علیہ السلام نے معاویہ کے پتر کے جواب میں بنی امیہ کی واستوکتا کا رہس ادگھاٹن کیا اور ساتھ ہی پیغمبر اسلام کے پوتر پرجنوں کی فضیلت بیان کرتے ہوئے کہا، تو نے جو یہ دعویٰ کیا ہے کہ ہم عبد مناف کی سنتان ہیں تو ہاں ہم عبد مناف کی سنتان ہیں، مگر تیرا پوروج امیہ ہمارے پوروج ہاشم اور عبد المطلب کی بھانتی نہیں ہے اور تیرا باپ ابو سفیان ہمارے باپ ابو طالب کی طرح نہیں ہوگا۔ ایشور کی راہ میں پلائن کرنے والوں کا مول و مہتو کبھی بھی آزاد کیے گئے بندوں کی طرح نہیں ہو سکتا اور حلال زادہ اس طرح نہیں ہو سکتا جس کے ونش کا پتہ ہی نہ ہو۔
عبد مناف کا ندھن ہو جانے کے بعد ان کے بھائی حضرت ہاشم نے سمست ذمہ داری سنبھال لی، کیونکہ وہ اپنے سمست بھائیوں میں سب سے بہتر تھے۔ جب ذی الحجہ کا مہینہ آرمبھ ہوتا تھا تو حضرت ہاشم کعبے کے پاس آ کر لوگوں کے لیے بھاشن دیتے اور کہتے تھے کہ ہے قریش کے لوگوں، مہان ایشور نے تمہیں اپنے گھر کے پاس استھان دیا ہے اور حضرت اسماعیل کی سنتان میں تمہیں یہ فضیلت دی ہے۔ ہے میری قوم کے لوگوں، اس مہینے میں جو لوگ تمہاری اور اتسکتا کے ساتھ آ رہے ہیں وہ مہان ایشور کے مہمان ہیں اور ان کا آتھتیہ ستکار تمہاری ذمہ داری ہے۔ دور سے آنے والوں میں ایسے بہت سے لوگ ہیں جن کے پاس کچھ بھی نہیں ہے۔ کعبے کے گھر کے سوامی کی قسم، اگر میرے اندر ایشور کے مہمانوں کی آو بھگت کی طاقت ہوتی تو بالکل بھی تم سے سہایتا کا انوروھ نہ کرتا، پرنتو اس سمے جو کچھ بھی میرے پاس ہے اور اسے حلال و وے طریقے سے میں نے کمایا ہے اسے خرچ کروں گا اور تمہیں قسم دیتا ہوں کہ اس گھر کے سمان میں اور اس کے واسطے کہیں ایسا نہ ہو کہ کوئی وہ پیسہ خرچ کرے جسے وہ اتیاچار و اوے طریقے سے کمایا ہو یا اسے دکھاوے کے لیے دے یا نہ چاہتے ہوئے بھی اسے خرچ کرنا پڑے۔ اگر کوئی خوشی سے نہیں دے رہا ہے تو اسے چاہیے کہ وہ اپنا مال خرچ کرنے سے پرہیز کرے۔
حضرت ہاشم کی ان وشیشتاؤں و سدگڑوں سے امیہ بہت جلتا تھا اور وہ مال خرچ کر کے لوگوں کے دلوں کو اپنی اور آکرشت کرنا چاہتا تھا، پرنتو کافی پریاس کے باوجود بھی وہ حضرت ہاشم کی طرح نہ بن سکا اور نہ ان کا استھان پراپت کر سکا۔ بہرحال ایشیا کی یہ آگ اس بات کا کارن بنی کہ وہ حضرت ہاشم کو کشٹ پہنچانے لگا۔ حضرت ہاشم کی مہانتا اس بات کی راہ میں بادھا بنی تھی کہ ان کے بھائی عبد مناف کا منہ بولا بیٹا امیہ ان کے استھان تک نہیں پہنچ پا رہا تھا۔ آخرکار اس میں اور حضرت ہاشم میں وواد ہو گیا اور اس بات پر سہمت بنی کہ ہم میں سے ہر ایک خزا قبیلے کے اپاسکوں کا پجاری کے پاس چلے اور جس کی پرشنسا وہ کر دے گا وہی کعبے کے درشن کے لیے آنے والے لوگوں کا آتتھ ستکار کرے گا۔ یہ بات طے ہو گئی۔ ساتھ ہی امیہ نے حضرت ہاشم کو دو شرطیں ماننے کے لیے مجبور کر دیا۔ پہلی شرط یہ تھی کہ ان دو میں سے جس کے پکش میں فیصلہ ہوگا اسے حج کے دنوں میں 100 کالے اونٹوں کی قربانی دینی ہوگی اور لوگوں کو کھانا کھلانا پڑے گا۔ اس پرکار امیہ نے دوسری شرط رکھی کہ وواد میں دونوں میں سے جو بھی ہار جائے گا اسے 10 ورشوں تک مکے سے باہر رہنا پڑے گا۔ دونوں خزا قبیلے کے اپاسک کے پاس پہنچے۔ سنیوگ سے جیسے ہی اس کی نظر حضرت ہاشم پر پڑی اس نے ان کی پرشنسا آرمبھ کر دی۔ نتیجہ حضرت ہاشم کے پکش میں رہا اور جو شرط ہوئی تھی اس کے انوسار امیہ کو 10 ورشوں تک پوتر نگر مکے سے باہر شام ارتھات ورتمان سیریا میں رہنا پڑا۔
حضرت ہاشم کے ندھن کے بعد ان کے بیٹے عبد المطلب نے کعبے کی ذمہ داری سنبھالی۔ امیہ سالوں تک پوتر نگر مکے سے دور رہنے کے بعد دوبارہ مکے آیا اور اسے حرب نام کا ایک بیٹا ہوا۔ اس نے بھی پوری زندگی حضرت عبد المطلب سے دشمنی میں گزاری۔ حرب بن امیہ کو ایک بیٹا ہوا جس کا نام ابو سفیان رکھا گیا۔
جب پیغمبر اسلام نے اپنی پیغمبری کی گھوشنا کی تو ایک بار پھر بنی ہاشم اور بنی امیہ کے بیچ ایشیا کی آگ بھڑک گئی اور بنی امیہ پیغمبر اسلام کی پیغمبری کی گھوشنا کو حضرت ہاشم کی شریشتہ و بہتری سمجھنے لگا۔ اس وقت ابو سفیان کو بنی امیہ قبیلے کا سردار سمجھا جاتا تھا اور اس نے پیغمبر اسلام کے نمنترن پر کڑی آپتی جتائی۔ اس نے نہ کیول پیغمبر اسلام کے نمنترن کو سویکار نہیں کیا بلکہ دوسروں کو بھی پیغمبر اسلام کا نمنترن سویکار کرنے سے روکا اور اپنے اس شیطانی کرت میں کسی پرکار کے سنکوچ سے کام نہیں لیا۔ اس نے حضرت ابو طالب سے کہا کہ پیغمبر اسلام کو اسلام کا پرچار پرسار کرنے سے روکیں۔ جب پیغمبر اسلام 3 ورشوں تک شعب ابی طالب نامہ گھاٹی میں پریوشتن کی زندگی گزار رہے تھے تو اس میں بھی بنی امیہ کا ہاتھ تھا۔ اسی پرکار جب مکے کے کافروں نے پیغمبر اسلام کی ہتیا کرنے کی یوجنا بنائی تھی تو اس میں بھی بنی امیہ شامل تھا۔ یہ پیغمبر اسلام کے خلاف بنی امیہ کے پریاسوں کے ماتر کچھ نمونے ہیں۔
پیغمبر اسلام نے جب پوتر نگر مکہ پر وجہ حاصل کر لی تو بنی امیہ نے اپنے لیے سمست دروازوں کو بند دیکھا تو مجبور ہو کر دکھاوے میں اس نے اسلام سویکار کر لیا۔ بنی امیہ کا دکھاوٹی اسلام ہی تھا جس کی وجہ سے پیغمبر اسلام نے سپنے میں دیکھا تھا کہ ممبر سے بندر اوپر نیچے آ جا رہے ہیں اور ممبر پر وے کھیل رہے ہیں اور اس نے پیغمبر اسلام کو کشٹ پہنچانے میں کسی پرکار کے سنکوچ سے کام نہیں لیا۔ اس نے پیغمبر اسلام کو اتنا کشٹ پہنچایا کہ پیغمبر اسلام کبھی آسمان کی اور دیکھتے اور سوچتے کہ کہیں دوبارہ مسلمان اگیانتا کے اندھیرے میں نہ چلا جائے۔ یہ وہ سمے تھا جب پوتر قرآن کے سورہ اسراء کی 60ویں آیت پیغمبر اسلام پر نازل ہوئی۔
اس آیت میں مہان ایشور کہتا ہے، ہے پیغمبر، اس وقت کو یاد کیجئے جب ہم نے آپ سے کہا کہ آپ کے پالنہار نے سمست لوگوں کو گھیر رکھا ہے، یعنی کوئی بھی اس کی اسیمت شکتی سے باہر نہیں ہے اور وہ سب کی حالت سے پورن روپ سے اوگت ہے، اور ہم نے آپ کو جو سپنے میں دکھایا ہے اور جسے قرآن میں شجر ملعونہ کے نام سے یاد کیا گیا ہے وہ پریکشا و امتحان کے سوا کچھ اور نہیں تھا۔ ہم انہیں ڈراتے ہیں، پرنتو قرآن کی آیتیں ان کی کھلی گمراہی میں وردھی کے سوا کچھ اور نہیں کرتی۔
پوتر قرآن کی ویاخیا کے انوسار پیغمبر اسلام نے سپنے میں جو بندر دیکھے تھے اس کا مطلب بنی امیہ ہے، کیونکہ یہ وہ قبیلہ ہے جو بندروں کی بھانتی کسی پرکار کی چون چیرا کے بنا ایک دوسرے کا انوسرن کرتا ہے اور اپنے پوروجوں کی بھانتی پیغمبر اسلام اور ان کے پریجنوں سے دشمنی کرتا رہا، یہاں تک کہ بنی امیہ دھیرے دھیرے ستا ہتھیانے کی جگت میں لگ گیا۔ اور ایک دن وہ بھی آیا کہ جب وہ اپنے آپ کو اسلامی سطح کا پاتر و حقدار سمجھنے لگا اور اسلامی خلافت کو راجشاہی میں بدل دیا، اور ادھک سمے نہیں گزرا تھا جب اسلامی سماج میں دھارمک مولیوں کو بھلایا جانے لگا اور اسلامی سماج میں برائی اور بھرشٹاچار کا چلن تیزی سے بڑھنے لگا۔ یہی نہیں، بنی امیہ بے گناہ لوگوں کے خون کو وید سمجھنے لگا، دھارمک آدیشوں کو بدل دیا کرتی تھی۔ سارانش یہ ہے کہ اسلامی سماج میں اسلامی مولیوں کے استھان پر اگیانتا کے کال کے مولیوں کا بول بالا ہو گیا، جس کی وجہ سے پوتر قرآن میں بنی امیہ کو شجر ملعونا کے نام سے یاد کیا گیا ہے۔
تو دوستو، آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم قرآن قصے، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ ایران نے کہا کہ ٹکراؤ کا انت اچھا نہیں ہوگا۔ روسی راشٹرپتی نے کہا کہ نیٹو کے وستار پر اوشیہ پرکریا آئے گی۔ امریکہ نے کہا کہ آنترک آتنکواد کا ڈٹ کر مقابلہ کیا جائے گا، اور دلی کے مکھیہ منتری نے کہا کہ دیش اپنے شہیدوں کا اپمان برداشت نہیں کرے گا۔ تو شوتو، اسی کے ساتھ ہمارا یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ نوٹ کر لیں، pastoday.com/hi۔ تو شوتو، اسی کے ساتھ آپ سے ودا چاہتے ہیں، خدا حافظ۔ Thank you.